सस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको अनुभवसँगै महिला सवाललाई उठान गर्ने क्रममै कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर यहाँहरूमा आज बुधबारको यो बिहानी उपस्थित भइसकेका छौं। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी सुलोचना वज्राचार्यसँगै म चन्दा विष्ट। श्रोता यति बेला स्थानीय तहको चुनाव हाम्रो अगाडि छ, तयारी चलिरहेको छ। राजनीतिक पार्टीभित्र जनप्रतिनिधिको रूपमा चुनावी उम्मेद्वारको रूपमा महिलाहरूको स्थान कहाँ छ त? चुनावी प्रक्रियामा महिला कहाँ छन्? अहिले धेरैको चासोको विषय पनि बनेको छ। स्थानीय निर्वाचनलाई लैंगिक तथा समावेशी मैत्री बनाउन के गर्नु पर्ला भन्ने कुराहरू पनि आइरहेको छ भने उम्मेद्वारी सिफारिशमा महिलाहरू जहिले पनि दोस्रो नम्बरमा किन भन्ने यो आवाज पनि उठिरहेको छ। यिनै सवाल र आवाजमा आज हामी कुराकानी गर्न लागेका छौं समानुपातिक समावेशी महिला सहभागितासँगै स्थानीय तहमा महिला नेतृत्व विषयमा केन्द्रित रहेर सामाजिक न्याय र विकासको क्षेत्रमा स्वतन्त्र रूपमा लेखक र अधिकार कर्मीको रूपमा क्रियाशील सरू जोशी श्रेष्ठसँग। उहाँलाई हामी लैंगिक न्याय, लैंगिक सवाल, समानता र आप्रवासनको सवालमा निरन्तर रूपमा कार्यरत एक सशक्त अभियन्ताको रूपमा पनि चिन्छौं। नेपाल सरकार र युएन उमनमा कार्यरत रहँदादेखिको अनुभव छ उहाँसँग र हाल अन्तरपुस्ता महिलावादी मंचको संयोजक सरू जोशी श्रेष्ठ यति बेला हामीसँग हुनुहुन्छ। सबैभन्दा पहिला त हामी यहाँलाई कार्यक्रम आजका नारीमा स्वागत गर्छौ।
धन्यवाद चन्द्रजी।
अहिले स्थानीय चुनाव हाम्रो अगाडि छ, तयारी चलिरहेको छ। अब स्थानीय तहमा नीति निर्णायकमा महिलाहरूको सहभागिता कस्तो रहन्छ त एउटा चासोको विषय रहेको छ भने यो अवस्थामा स्थानीय चुनावमा महिलाहरूको स्थान कहाँ छ, चुनावी प्रक्रियामा महिलाहरू कहाँ छन् भनेर यो एउटा प्रश्न आइरहेको छ। के छ अवस्था
चन्द्रजी? अब नेपालले विश्व समुदायलाई एउटा राजनैतिक सहभागितामा महिलाको बलियो उपस्थिति देखायो। पहिलो निर्वाचनमा एक प्रकारले राम्रो किसिमको 33% सङ्घमा, करिब 35% प्रदेशमा र 41% स्थानीय निकायमा महिलाहरूको सहभागिता देखाएको थियो। यद्यपि त्यो एकदमै राम्रो भनेर हामीले चाहिँ त्यसलाई प्रशंसा गरेता पनि संविधानमा राजनैतिक दलहरूले जुन संविधानको धारा 38(4) राज्यको सम्पूर्ण संरचनामा महिलाको समानुपातिक सहभागिता रहने हक हुन्छ भन्ने मौलिक हकको रूपमा स्थापित गरे तापनि त्यो अनुरूपको थिएन त्यो, र त्यो थिएन भनेर चाहिँ सम्पूर्ण समुदायले सिद्धान्त जुन एउटा हामीले स्वीकार गरिसकेको छौँ संविधानमा त्यसको कार्यान्वयन हुनुपर्छ भनिरहेको बेलामा अब अहिले आएर जुन 30 गते स्थानीय निर्वाचन हुन गइरहेको छ त्यसमा महिलाको सहभागिताहरू घट्ने हो कि भन्ने चाहिँ शङ्काहरू चाहिँ उत्पन्न भएको छ। र यसमा दलित महिला केन्द्रले एउटा महिला नेतृत्वको कन्फरेन्स गरेको थियो, सम्मेलन गरेको थियो प्रदीप समर, यसमा त्यहाँ चाहिँ मुख्यमन्त्रीज्यूहरू र अन्य राजनैतिक दलका सांसदज्यूहरूले पनि भन्नुभएको थियो कि घट्ने निश्चित छ भनेर। अब गठबन्धनमा जाँदाखेरि चाहिँ निर्वाचन ऐन अनुसार चाहिँ बाध्यकारी रूपमा एउटा एउटा क्यान्डिडेटी एउटा एउटा उम्मेदवारी दिँदाखेरि चाहिँ पुरुष महिला भन्ने नभएकोले गर्दाखेरि अब फेरि प्राथमिकतामा पुरुषहरू नै पर्नुहुन्छ र महिलाहरूको संख्या घट्छ भन्ने कुराहरू चाहिँ भएकोले गर्दा खबरदारीहरू गर्ने कामहरू भइरहेको छ, कसैले सर्वोच्चमा रिच पनि हाल्नु भएको छ भनेको सुनेको छौँ। र हामी अन्तरपुस्ता महिलावादी मञ्च भनेको चाहिँ एउटा वैचारिक अभियान लिएर अबको संहिता पछिको मुलुक कस्तो हुनुपर्छ र अब हामी सिंहदरबारसँग अधिकार माग्ने कि आफ्नै वडासँग भनेर महिलाहरूले चाहिँ एउटा महिलावादी सोच लिएर अगाडि बढ्नुपर्छ भनिरहँदा हामीले पनि आफ्नो अपिलहरू चाहिँ प्रधानमन्त्रीदेखि लिएर अन्य राजनीतिक दलको नेताहरूलाई पनि हामीले चाहिँ त्यो अपिल बुझाएको छौँ। र यो अपिलमा हामीले महिलाहरूसँग छलफल गर्दा के देख्यौँ भने महिलाहरू चाहिँ प्रत्यक्ष निर्वाचनमा संख्या घट्ने, महिलाहरूसँग चाहिँ पैसा खर्च गर्न सक्ने क्षमता छैन भनेर महिलाहरूलाई चुनावमा चाहिँ आउन समानुपातिकै भए पनि उहाँहरूलाई निरुत्साहित गर्ने र बढी चाहिँ शक्तिको चलखेलहरू हुने सम्भावनाहरू देखेर चुनावहरू महँगो हुने सम्भावना देखेर महिलाको सहभागिताहरू घट्छ कि लागिरहेको छ।
हजुर, पैसाको आडमा राजनीति हुनु भएन, निष्ठाको आधारमा राजनीति हुनुपर्छ भन्ने आवाज उठिरहँदा हामी यति बेला समानुपातिक समावेशी महिला सहभागितासँगै स्थानीय तहमा महिला नेतृत्व विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। महिला अधिकारको लागि महिलाको अर्थपूर्ण सहभागिता नीति निर्णायकमा भनिरहँदा फेरि पनि सहभागिताको यो वृद्धि नहुने देखिएको छ भनेर यहाँले पनि भन्नुभयो र यी कुराहरू अहिले सम्भवतः अहिलेको वातावरणले पनि देखाइरहेको छ। यो दोस्रो स्थानीय तहको निर्वाचनमा चुनावी प्रक्रियामा फेरि पनि निराशाजनक अवस्था नआओस् भन्नको लागि अब गर्न सकिने केही विकल्पहरू छन् होला नि, विकल्पहरू के हुन सक्छ यति बेला?
मलाई के लाग्छ भने सबभन्दा पहिला त अझै पनि 15 गतेसम्म फेरि उम्मेदवारीहरू चाहिँ फेरि फिर्ता गर्ने अथवा संशोधन गर्ने सम्भावना छ र राजनैतिक दलहरूले चाहिँ यसमा 51% महिलाहरूको सहभागिताको कुराहरू छ, संविधानलाई एउटा एकदमै चुनौती दिने गरी उम्मेदवारीहरू दिनुहुन्न, उहाँहरू सतर्क भएर यसलाई चाहिँ संशोधन गर्नुपर्ने हुन्छ होला जस्तो लाग्छ एउटा। दुई नम्बरमा चाहिँ अझै पनि चुनाव खर्चिलो चुनाव भयो भने महिलाहरू चाहिँ लड्न सक्नुहुन्न होइन, त्यस कारणले महिलाहरूको त्यसै आफ्ने भन्छ नि हाँप्ने खालको चाहिँ सम्भावनाहरू रहन्छ, अन्त्यमा गएर नाम निकाल्नु पर्नेमा महिलाको नामहरू निस्किन सक्छ, यत्रो पैसा त म खर्च गर्न सक्दिनँ भन्ने कुराहरू सक्छ, यो कुरालाई ध्यानमा दिनुपर्छ भन्ने जस्तो लाग्छ मलाई। र अब राजनैतिक दलले चाहिँ स्वतन्त्र रूपमा रहेको उम्मेदवारहरूलाई पनि जिताउनको लागि कतिपय राजनैतिक दलले आफ्नो टिकटहरू दिएको देखिएको छ, यस्तो सम्भावनाहरू छ भने अझै पनि यसलाई प्रवर्धन गर्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। अनि अर्को कुरा चाहिँ अब नाम लेख्नुपर्ने संशोधन गर्नुपर्ने ठाउँमा अस्ति हाम्रो चाहिँ के भयो भने नगर प्रमुखको रूपमा मेयरहरू 7 जना मात्रै आउनुभयो, वडा अध्यक्षहरू 61 जना मात्रै आउनुभयो, अर्को चाहिँ दलितहरूको सिट चाहिँ 176 वडा सिट चाहिँ खाली रहेर गयो, भनेपछि यसमा यो 7 जना मात्रै मेयर प्रमुख नआओस् भन्नको लागि चाहिँ राजनैतिक दलहरूको चाहिँ भूमिका हुनुपर्छ जस्तो लाग्छ मलाई होइन, महिलाहरूको चाहिँ प्रमुखमा हुनुपर्छ भन्ने कुराहरू राख्नुपर्छ होला र उपप्रमुखमा धेरै महिलाहरू मात्रै दिने जुन टेन्डेन्सी थियो त्यसमा चाहिँ पुरुषहरू पनि दिनुपर्छ भन्ने जस्तो लाग्छ मलाई। र अर्को चाहिँ वडा सदस्यमा 176 वडा सिट जुन अस्ति नै दलितको सिट खेर गयो त्यसमा अल्पसंख्यकहरू अथवा जनजातिहरूलाई पनि राखेर चाहिँ त्यो सिटहरू पुरा गर्नुपर्छ भन्ने जस्तो लाग्छ। र दलको घोषणा पत्रहरू त आइसक्यो, मैले त्यसलाई चाहिँ रिभ्यू गर्न भ्याएको छुइनँ, म अहिले पर्चाको महिलाहरूसँग कसरी समुदाय नै बलियो बनाउने, एकअर्कालाई सहयोग गर्ने संस्कार थियो त्यो नै संस्कारलाई हामीले कसरी बलियो बनाउने भन्ने सन्दर्भमा कार्यक्रम छलफलहरू गर्न म यहाँ आइरहेको छु होइन, त्यस कारणले मैले घोषणा पत्र चाहिँ हेर्न भ्याएको छुइनँ। तर अब यो घोषणा पत्रको पनि त्यसलाई पनि एउटा चाहिँ आधार बनाइनुपर्छ, हुन त हाम्रो राजनीतिक दलहरूले राम्रो राम्रो कुराहरू जति सबै टिपेर घोषणा पत्रमा राख्ने त्यसको कार्यान्वयन नगर्ने भन्ने कुराहरू छ होइन। र म चाहिँ अब आप्रवासनको क्षेत्रमा पनि काम गरेको हुनाले विदेशमा रहेका नेपालीहरू ठुलो संख्यामा छ जसले रेमिटेन्स पठाएर घरको अर्थतन्त्र ढानिरहेको छ र उनीहरूको मतदानको अधिकारलाई चाहिँ सुनिश्चित गर्नुपर्छ, यसमा चाहिँ उनीहरूको मतदानको अधिकार हुनेछ भनेर चाहिँ सर्वोच्च अदालतले एउटा निर्णय पनि गरिसकेको छ, निर्वाचन आयोगले यसको सम्भावना अध्ययन पनि गरिसकेको छ र म नै संलग्न भएको एउटा अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्क छ नेपाल पोलिसी इन्स्टिच्युट, हामीले यसमा घनीभूत बहसहरू चलायौँ र विश्वको 150 भन्दा बढी देशहरूले बाहिर बसेर पनि मतदानहरू गर्न सक्ने संयन्त्रहरू चाहिँ निकालेको रहेछ भनेपछि कुन चाहिँ हामीले गर्न सक्छौँ, फोनबाट मोबाइलबाट हाम्रो चाहिँ नोट चाहिँ चल्ने अर्थतन्त्र बलियो बनाउनलाई भोट चाहिँ नचल्ने भन्ने कुराहरू चाहिँ बाहिर आइरहेको छ र ती घर परिवारहरूलाई सशक्तिकरण गर्नको लागि चाहिँ उहाँहरूको बारेमा पनि घोषणा पत्रमा चाहिँ उहाँहरूले बोलिदिनुपर्छ भन्ने जस्तो लाग्छ, नत्र भने आप्रवासीहरूको घर भनेको झन्डै 60% घर परिवार छ, ती 60% घर परिवारले राजनैतिक दललाई चाहिँ प्रश्न गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। अर्को कुरा चाहिँ समावेशिता, हामीले अपाङ्गता भएका व्यक्तिहरू औँला सानो काटिएको छ सानो तिनो अपाङ्गता छ तर उसँग एकदमै ठुलो चाहिँ घनीभूत रूपमा चाहिँ नेपालको पूर्वाधारदेखि लिएर नेपालको नीतिहरूलाई अपाङ्गता मैत्री बनाउन सक्ने सम्भावना छ भने उहाँहरूको उम्मेदवारीमा हामीले के गरिराखेका छौँ, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको उम्मेदवारीहरूमा हामीले के गरिरहेका छौँ होइन, हामीले खालि नातावाद आफन्तहरूलाई र चुनाव खर्च जोड दिनेहरूलाई चाहिँ हामीले राजनीतिमा चाहिँ उम्मेदवारीहरू दिइरहेको छौँ र यसलाई समीक्षा गरिरहेको छ, त्यसैले होला यसपालि चाहिँ धेरै चाहिँ राजनैतिक दलहरूमा विश्वास टुटेको छ, गठबन्धनमा गइराखेको देखेको छौँ हामीले, अबको भोटरहरूले चाहिँ धेरै सजग भएर चाहिँ भोट हाल्ने भएको हुनाले उनीहरूले रित पुर्याउने खालको घोषणा पत्र रित पुर्याउने खालको आफन्तहरू चाहिँ नातेदारहरूलाई मात्रै उम्मेदवारी बनाउने कुराहरूलाई जति पनि नामहरू घटाउने छटाउने बढाउने सम्भावनाहरू छ त्यसमा उहाँहरूले हेर्नुपर्छ होला र चुनाव चाहिँ महँगो नबनाउने, हाम्रो आर्थिक रूपले अत्यन्त नेपाल अहिले चाहिँ कठिन परिस्थितिमा छ, अब यो निर्वाचनहरूमा चाहिँ पैसा दिएर भोट गर्ने, मासु भात खुवाउने, रक्सी खान दिने, पेट्रोल हालिदिने, त्यसमा चाहिँ एकदमै अनुगमनहरू हुनुपर्छ भनेर जस्तो लाग्छ मलाई।
पक्कै पनि। र यो स्थानीय निर्वाचनमा महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चितताको लागि यो कुरालाई प्राथमिकतामा राखिनुपर्छ भन्ने कुरासँगै अहिले विभिन्न हाम्रो महिला जनप्रतिनिधिहरूको आवाज पनि उठिरहेको छ। ती आवाजहरू नसुनिएको हो कि होइन, नबुझिएको हो कि, बुझेर पनि नबुझिएको गरिएको हो कि, यहाँहरू पनि यो अन्तरपुस्ता महिलावादी मञ्चको तर्फबाट विभिन्न संघ संस्थासँग संयुक्त रूपमा कार्यक्रमहरू गर्दै विभिन्न स्थानमा महिला जनप्रतिनिधिहरूसम्म पुग्नु भएको छ, यसरी जनप्रतिनिधि महिलाहरूसम्म पुग्दा उहाँहरूको गुनासो के सुनिएको छ? आज हामी यो कार्यक्रम मार्फत पनि सुनाउन चाहन्छौ, जस्तो कि यो निर्वाचनमा उम्मेद्वारको आकांक्षा देखाएका महिलाहरूले अरूले दिएको पद होइन कि आफैले खोजेको पदमा प्रतिनिधित्व हुनुपर्ने माग पनि छ होइन, अनि अवसर दिए पुरूष उम्मेद्वारले भन्दा राम्रो काम गरेर देखाउने क्षमता र विश्वास छ भनेर पनि आवाज आइरहेको छ। हाम्रा दिदी बहिनीहरूको साँच्चै मनभित्रदेखिको आकांक्षा के छ?
हामीले सातैवटा प्रदेशका महिला दिदीबहिनीहरूसँग भेटिरहेको छौँ र महिला दिदीबहिनीहरूले के भन्नुहुन्छ भने चाहिँ उपमेयरमा जितिसकेको महिलाहरूलाई मेयरमा एकदमै उहाँहरूलाई चाहिँ अवसरहरू चाहिँ नदिएको, केही केही ठाउँमा जस्तै धरानमा चाहिँ उपमेयरलाई नै मेयरको सिट दिएको छ, झापामा दिएको छ भन्ने सुने, म अरू सबैतिर अपडेट हुन सकिरहेको छुइनँ, र मेयरमा पद दिनलाई चाहिँ एकदमै उहाँहरूको चाहिँ राजनीतिक दलहरू चाहिँ तयार नभएको कुराहरू गर्नुभएको छ। तर यसपालि पनि फेरि अन्त्यमा गएर चाहिँ वडा अध्यक्षहरू नदिएको गुनासोहरू गर्नुभएको छ। र कतिपय महिला जनप्रतिनिधिहरूले के भन्नुहुन्छ भने चाहिँ हाम्रो यो निजी संस्थाहरू अलिकति जेन्डरमा कमिसन दिने संस्थाहरू यिनीहरूसँग चाहिँ बढी चाहिँ कार्यकारी प्रमुखहरूको चाहिँ भूमिकाहरू हुने, उहाँहरूले पनि उहाँहरूलाई नै खोज्नुहुने, त्यो जालो चाहिँ हामीले काट्नै सक्दैनौँ। त्यो घुसको, त्यो कमिसनको दातावाद आदि कुराहरू चाहिँ यस्तो कुराहरूमा महिलाहरूले चाहिँ अलिक सोचेर बोल्ने हुनाले चाहिँ यो राजनीतिमा यस्तो चाहिँ चल्दैन, तपाईँहरू यसरी चाहिँ राजनीति चल्न सक्दैन भनेर चाहिँ हतोत्साह गर्ने, 10 लाख छ, 7 लाख छ, 50 लाख छ भनेर चाहिँ प्रश्नहरू गर्दाखेरि हामी निलो भयो भन्ने कुराहरू गर्नुभएको छ। हुन त निर्वाचन आयोगले यो खर्चिलो बनाउनु हुन्न र यो 5 वर्ष अगाडिको चुनाव अत्यन्तै खर्चिलो भयो भनेर विश्व समुदायले भनिरहेको बेलामा अझै पनि एकदमै सिधै पैसाको कुराहरू छ। अहिले कतिपय हामीले चाहिँ राजनीतिक दलको प्रदेश इन्चार्जहरूसँग पनि सबैसँग चाहिँ महिलाको उम्मेदवारीको नाम आएको छ, पुरुषको उम्मेदवारी आएको छ नाम, अब तपाईँले महिलाहरूलाई कसरी चाहिँ प्राथमिकतामा राख्नुहुन्छ भन्दाखेरि अब प्रत्यक्ष तपाईँहरूलाई भन्न त नमिल्ने, तर पनि यो हेर्नुहोस् अब पैसाको कुरा आउँछ, पार्टीलाई चुनाव खर्चहरूको कुरा आउँछ, यस्तो छ भन्ने कुराहरू छ भने अब नियुक्तिकै कुरा हेर्नुहोस्, 5 वर्षको सरकारमा 75% नियुक्ति चाहिँ ब्राह्मण समुदायलाई गरिएको छ। योग्यताको भन्दाखेरि पनि आफन्तवादको, नातावादकोहरूको चाहिँ यहाँ चाहिँ चलेको छ भन्ने कुराहरू गर्नुभएको छ। भनेपछि समावेशी कसरी गराउन सकिन्छ भन्ने कुराहरूमा चाहिँ राजनीतिक दलमा समस्याहरू भएको छ, तर नेपालमा परिवर्तनहरू पनि देखिँदैछ भन्ने कुरा छ। यत्रो 5,000 जति चाहिँ स्वतन्त्र उम्मेद्वारहरू उठ्नु भएको छ, स्वतन्त्र उम्मेद्वारहरूलाई चाहिँ अब युवाहरूलाई चाहिँ हामीले मौका दिनुपर्छ भनेर इभन राजनीतिक दलकै महिलाहरूले पनि भन्न थाल्नु भएको छ, किनभने यो राजनीतिक दलभित्रको चाहिँ यो जालो काट्नै सकिँदैन। स्वतन्त्र रूपमा लैङ्गिक समानताको लागि खुला बहसहरू हुँदैन, अन्तर पार्टी राजनीतिक सञ्जालहरू पनि प्रभावकारीहरू हुन सकिरहेको छैन, र राजनीतिक महिलाहरूले भनाइ चाहिँ के छ भने चाहिँ अब उहाँहरूले घरेलु काम पनि गर्नुपर्ने, आएर चाहिँ प्रतिनिधिको रूपमा पनि कामहरू गर्नुपर्ने, त्यसले गर्दाखेरि चाहिँ हाम्रो शासन व्यवस्था चाहिँ लैङ्गिक मैत्रीहरू लैङ्गिक उत्तरदायी बन्न सकेको छैन भन्ने खालको गुनासोहरू गर्नुभएको छ। अब हिजो 5 वर्ष अगाडिको पालिकाहरूले जुन बजेटहरू बाँच्थ्यो, ब्युटी पार्लरमा दिने, लुगा सिलाइ कटाइमा दिने, त्यस्तो किसिमको परिपाटी थपक्कै स्थापित भएको छ। अब चाहिँ उत्पादन कसरी बढाउने, समावेशिताको बहसहरूलाई कसरी प्रवर्धन गर्ने, विपदमा महिलाहरूको नेतृत्वलाई कसरी अगाडि बढाउने भन्ने खालका नवीन कुराहरूमा चाहिँ पालिकाहरूले चाहिँ सोच्न सकेको छैन भन्ने कुराहरू चाहिँ उहाँहरूले चाहिँ गुनासोहरू चाहिँ गर्नुभएको छ।
हजुर, यो गुनासोको प्रसङ्गलाई फेरि पनि हामी जोड्छौँ, यो गुनासोलाई अब चिर्नको लागि के गर्न सकिन्छ भन्ने कुराहरू पनि हामी गर्छौँ। यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौँ, र कार्यक्रम आजका नारीमा समानुपातिक समावेशी महिला सहभागितासँगै स्थानीय तहमा महिला नेतृत्व विषयमा केन्द्रित रहेर आज कुराकानी गरिरहेको छौँ। सामाजिक न्याय र विकासको क्षेत्रमा क्रियाशील हाल अन्तरपुस्ता महिलावादी मञ्चको संयोजक सरू जोशी श्रेष्ठसँग उहाँसँगको यो कुराकानीलाई फेरि पनि निरन्तरता दिन लागेको छौं। सरज्यू, यहाँले भन्नुभयो विभिन्न हाम्रो यो गुनासा र साँच्चै महिला जनप्रतिनिधि हुँदा र नहुँदा पर्ने अप्ठ्याराहरू के हुन्छन्, किन क्रियाशील हुन सकेको छैन त, र महिला जनप्रतिनिधिहरू नीति निर्णायकमा हुँदा र नहुँदा कस्तो खालको फरक पर्छ र आवश्यकता के हो भन्ने कुराहरू यी कुराहरू उठाइरहँदा, उहाँहरूको गुनासो र उहाँहरूको त्यो चुनौतीको कुरा गरिरहँदा साँच्चै महिलाले निर्वाचनमा जित्नुपर्छ, महिला जनप्रतिनिधिहरू हुनुपर्छ र विभिन्न यो चुनौतीको सामना गर्दै अप्ठ्यारोको सामना गर्दै जति पनि चुनावमा दिदी बहिनीहरू अब त्यो तयारीमा जुट्नु भएको छ, उहाँहरूलाई किन जिताउने त, के भन्नुहुन्छ यहाँ?
महिलाको इमेज के बनेको छ त भन्दाखेरि, महिला चाहिँ सधैँ पीडित, असहाय, महिलाहरू अरूहरूसँग अधिकार माग्ने कमजोर वर्ग, महिलाहरूलाई चाहिँ बलात्कृत हुने वर्ग, निर्णय गर्न नसक्ने वर्ग भन्ने जुन एउटा चाहिँ स्थापित भएको छ, त्यसलाई कसरी चिर्न सकिन्छ त, कसरी महिलाको सशक्तिकरण गर्ने भनेर विश्वव्यापी रूपमा छलफल हुँदाखेरि के भन्छ भने चाहिँ, जब हामी महिलाहरूलाई चाहिँ एउटा निर्णायक पदहरूमा, प्रहरीको पदमा, सेनाको पदमा, कर्मचारी तन्त्रको पदमा, प्राविधिकको रूपमा, म्यानेजरको रूपमा, मन्त्रीहरूको रूपमा, सिडिओको रूपमा, न्यायाधीशको रूपमा जब महिलाहरूको स्तरोन्नति हुन्छ, महिलाहरू त्यो पदमा देख्छन्, अनि मान्छेहरूको बुझाइहरूमा त्यो पितृसत्तात्मक बुझाइ छ कि महिलाले बुझ्न सक्दैन, महिलाले निर्णय गर्न सक्दैन, महिलाहरू छिटो छरिटो हुँदैन, महिलालाई अन्तर्वार्तामा बोलाउँदा टु दि पोइन्ट बोल्न सक्दैन, महिलाले राति चाहिँ मिटिङहरू सभा सम्मेलनहरू चाहिँ झाँगिन सक्दैन, विपद आयो भने महिलाहरू राति हुँदो त्यो अप्ठ्यारो ठाउँमा जान सक्दैन भन्ने जुन किसिमको मान्यता छ त्यो मान्यतालाई चाहिँ चिर्न सक्छ। अब हेर्नुहोस् न, माओवादी आउनुभन्दा अगाडि महिलाहरू सेनामा आउन सक्दैन भन्ने थियो, महिलामा शक्ति हुँदैन भन्ने कुरा त गलत रहेछ भनेर हाम्रो नेपाली सेनाको चाहिँ धारा 16 जो प्रति महिलाहरूको लागि प्रतिबन्धात्मक थियो, महिलाहरू चाहिँ प्यारासुट फोल्डर, महिलाहरू चाहिँ नर्सको रूपमा, डाक्टरको रूपमा मात्रै आउँथ्यो भने खुला रूपमा महिलाहरूको चाहिँ सहभागिताहरू चाहिँ बढ्यो भन्नाले चाहिँ महिलाहरूलाई त्यहाँ देख्ने बित्तिकै चाहिँ महिलालाई पनि सलाम गर्नुपर्ने, महिला पनि सम्मानको चाहिँ मर्यादाको चाहिँ पोजिसनमा हुनसक्छ भन्ने कुराहरू स्थापित भयो। के लाग्छ भने महिलाहरू जति पनि उपमेयरमा जानुभयो, वडा अध्यक्षमा जानुभयो, उहाँहरूले चाहिँ घरको कतिपय समस्याहरूलाई चाहिँ पालिकाहरूसम्म ल्याउन सक्नुभयो होइन, किन गर्ने त भन्दाखेरि कति एउटा यस्ता कुराहरू पुरुषलाई भन्दा महिलाहरूलाई भन्न सजिलो पनि हुन्छ, कतिवटा कुराहरू चाहिँ महिलाहरूले चाहिँ गर्न सक्दो रहेछ, महिलाहरू पनि भ्रष्टाचारको विरोध गर्न सक्दो रहेछ, हुन त महिलाहरू भ्रष्टाचारी हुँदैन भन्ने होइन, महिलाहरू गएर केही ठाउँमा भ्रष्टाचार भएका कुराहरू पनि छन् र महिलाहरूले जानी नजानी त्यो संरचनाभित्र बस्न बाध्य भएकाहरू पनि छन् होइन, तर यो महिलाले चाहिँ घरको पनि काम गरेर आउनुपर्छ भन्ने कुराहरूमा चाहिँ छैन, त्यो कुराहरू अदृश्य छ, अनि बजेट बनाउनु पर्छ र बजेट पास हुने बेलामा हाम्रो सिग्नेचर चाहिँदैन, बजेट कार्यान्वयनमा गर्ने पास गराउने ठाउँमा हामीलाई चाहिँ यो कुराहरू लिएन भनेर पनि उपमेयरहरूले चाहिँ भन्नुभएको छ, र कतिपय चाहिँ अब अहिले घरेलु हिंसाका कुराहरू, लैङ्गिक विभेदका कुराहरू आदि कुराहरू चाहिँ महिलाहरूको कारणले चाहिँ आउनहरू सकिरहेको छ। म यो भनिरहेको छुइनँ कि उपमेयर साहबहरू महिलाहरू आउँदा 5 वर्ष एकदमै धुमधामको काम भयो चाहिँ भन्न सकिरहेको छैन, 5 वर्षमा हामीले मसिनो गरेर हेर्दाखेरि उहाँहरू धेरैजना चाहिँ आफ्नो पार्टीको कार्यकर्ताको रूपमा बस्नु भएको पनि छ, कतिजनालाई चाहिँ हत्तनपत्त लिएर आएर बसिदियो अनि उहाँहरू चाहिँ गुनासो गर्ने, झगडा गर्ने, आफ्नै समस्यामाभित्र लड्ने र यो यो यसले के बुझ्दैन भनेर उहाँलाई निर्णय प्रक्रियामा इन्भल्भै नगर्ने कुराहरू पनि छ। सङ्घकै कुरा गरौँ न, सङ्घमा के भनेको छ भने धारा 38(4) महिलाहरूलाई राज्यको सम्पूर्ण संरचनामा समानुपातिक सहभागिताको हक हुनेछ, महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्थाको अधिकार हुनेछ भनेको छ। यो भनेको कुरालाई 3 वर्षभित्र चाहिँ कानुन बनाएर चाहिँ कार्यान्वयन गर्नुपर्छ, तर 3 वर्षभित्र कानुन बनाउने भए निर्वाचन ऐन आयो, तर निर्वाचन ऐनमा चाहिँ एकातिर हामी समानुपातिक सहभागितालाई स्वीकार गरेर मौलिक हकमा स्थापित गरिसकेको पनि तल आएर चाहिँ फेरि निर्वाचन ऐनमा चाहिँ यसलाई काटेर 33%मा चाहिँ खुम्च्याउने कामहरू भएको छ, भनेपछि संविधान ठुलो कि ऐन ठुलो छ, संविधानको मौलिक हकमा भएको कुराहरूलाई चाहिँ काट्ने कामहरू भएको छ, र यसमा हाम्रो महिला सदस्यज्यूहरू सांसदज्यूहरूको भूमिका के रह्यो त भन्दाखेरि उहाँहरूले कति बोल्न सक्नुभयो अथवा कति बोल्ने अवसर पाउनुभयो भन्ने कुराहरू पनि प्रश्न उठेको छ। केही महिला सांसदज्यूहरूले एकदमै बोल्नु भएको छ भने धेरैले चाहिँ बोल्न पाउनु भएको छैन, वा उहाँहरूको पनि आफ्नो चाहिँ सूचनामा अध्यक्ष हुने चाहिँ प्रक्रियाहरूमा धेरै चाहिँ सुधारहरू गर्नुपर्ने देखिन्छ। सबैभन्दा एउटा ठुलो कुरा मलाई के लाग्छ भने संविधानमा चाहिँ हामीले जुन एउटा विशेष व्यवस्था गर भनेर भनेको छ चन्दाजी, नेपालमा अहिले यो 2078 जनगणना बमोजिम पनि 68 लाख घर परिवार छ। 68 लाख घर परिवारभित्र रहेका महिलाहरूले जुन घरायसी काम गर्नुहुन्छ, जुन हेरचाहको काम गर्नुहुन्छ, जुन स्याहार सुसारको काम गर्नुहुन्छ, त्यो काम गरे बावजुदमा उहाँहरूले सामाजिक सुरक्षाभित्र चाहिँ उहाँहरू अट्नु भए सक्नु भएको छैन। नेपालको सामाजिक सुरक्षा अहिले के छ भने योगदानमा आधारित छ। तिमी पैसा 11% तिमीका राख र तिम्रो रोजगारदाताले 20% राख्यो भने 31% सामाजिक सुरक्षा कोषमा जमा भयो भने तिमी सामाजिक सुरक्षाको लागि चाहिँ तिमी योग्य हुन्छौ भनेको छ। तर 68 लाख घर परिवारमा भएका महिलाहरूले पकाइरहेका छन्, स्याहार सुसार गरिरहेका छन्, हेरविचार गरिरहेका छन्। अझ पुरुषहरूको वैदेशिक रोजगारमा गएको हुनाले उनीहरूले चाहिँ मलामी पनि जानु परेको छ, कृषिमा पनि काम गर्नु परेको छ, झन् धेरै काम गर्नु परेको छ। तर सामाजिक सुरक्षा जुन राष्ट्रिय लेखा प्रणालीमा उहाँहरूको कामलाई चाहिँ विधिवद्ध गर्ने कामहरू भएको छैन। तर नेपालले यसलाई नसोचेको चाहिँ होइन, संविधानमा पनि महिलाको घरायसी कामको चाहिँ गणना हुनेछ भनेर भनेको छ, 15 औं योजनाले गणना गर्ने भनेको छ, दिगो विकास लक्ष्यमा पनि अहिले महिलाहरूले 12 घन्टा काम गरिरहेको छ, अबको 9 वर्षपछि 6 घन्टामा महिलाहरूले काम गर्ने हुन्छन् भनेर के दिन्छौँ कि महिलाहरूको काम गर्ने बोध घट्छ अथवा पुरुषको पनि सहकार्य बढ्छ अथवा कसरी चाहिँ यसलाई सामाजिक सुरक्षा नीतिभित्र ल्याउने भन्ने कुरामा अधिकांश सांसदज्यूहरू चाहिँ अवेर हुनुहुन्न र उहाँहरूलाई चाहिँ आफ्नो पार्टीको सरकार भएको बेलामा सरकारलाई चाहिँ दबाब दिनुहुन्न भन्ने मनस्थितिमा बढी हुनुहुन्छ। र मलाई सांसद बनाइदियो, मलाई आयोगमा यो पद दियो, मलाई राजदूत बनाइदियो र अहिले भएको कुरालाई हामीले क्रिटिकल्ली पनि हेर्नुपर्छ। धेरै नाताबाद, धेरै शक्ति पावर शक्तिको वरिपरका मान्छेहरूले सुविधा पाउने र धेरै भ्रष्टाचारहरू सानोतिनो पदको लागि पनि भ्रष्टाचारहरू बढेको चाहिँ हामीले हेरिरहेको छौँ। यो भ्रष्टाचारमा पनि महिलाको सहभागिताहरू रह्यो भने चाहिँ अलिक कम हुन्छ, किन ल्याउने त उहाँलाई भन्ने जुन तपाईँको प्रश्न थियो, त्यस कारणले पनि महिलाले किन मौका नपाउने त 51% महिलाले 51% संरचनामा भाग लिने तिम्रो मौलिक हक हुन्छ भनेर संविधानले भन्छ भने त्यो संविधानको कुरालाई राजनीतिक दलले किन काट्ने, निर्वाचन आयोगले यसलाई किन चाहिँ खबरदारी नगर्ने, हामीले यसलाई भोट दिने बेलामा किन समीक्षा नगर्ने भन्ने जस्तो लाग्छ कि मलाई।
हजुर, नेतृत्वमा महिला किन हुनुपर्छ त यो कुरालाई मनन गर्नुपर्ने बेला भएको छ। यो स्थानीय तह निर्वाचनलाई लैङ्गिक तथा समावेशी मैत्री बनाउनको लागि पत्रकार, विज्ञ, स्वयंसेवक, परिवेक्षक, स्वयं राजनीतिक पार्टी कार्यकर्ताको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ?
हामी चाहिँ सबै एक न एक राजनीतिक दलमा भोट दिने त भोटर छौँ, तर हामीले पनि चाहिँ यो राजनीतिक त्यो अवधारणाको टोपी खोलेर निर्भीक रूपमा चाहिँ यसको समीक्षाहरू गर्नपर्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि चाहिँ मेरो फलाना ठुलो बाबुलाई गाह्रो पर्ला, मेरो उम्मेदवारलाई गाह्रो पर्ला भनेर हामीले गर्ने समीक्षाहरू चाहिँ अलिक नरम खालको समीक्षा, अलिक भाका पुऱ्याएर रिस पुऱ्याएर गर्ने खालको चाहिँ गर्नु हुँदैन। र हामीले चाहिँ गर्भवती महिलाहरूले चाहिँ अपाङ्गता भएको महिलाहरूलाई, वृद्धहरूलाई सूचना कसरी पुग्यो, उहाँहरूलाई भोट दिने वातावरणहरू कसरी मिलाइयो, भएका कमी कमजोरीलाई तुरन्त सुधार्नको लागि चाहिँ हामीले चाहिँ प्रचार प्रसार गर्यौँ कि गरेनौँ, पर्यवेक्षकहरूको पनि भूमिका पर्यवेक्षण गर्ने कस्तो रहेको थियो, तुरन्त सूचनामा गर्दाखेरि नेपालमा सूचना प्रणाली त अत्यन्तै बलियो छ नि त, तुरन्तै हाम्रो एक्सनहरू लिन सकिन्छ होइन। र अहिले धेरै महिलामा काम गर्ने सञ्जालहरू होइन, जस्तै अपाङ्गताहरूको विषयमा काम गर्ने भयो, हाम्रो अन्तर्पुस्ता महिलावादी सञ्जाल भयो, दलित केन्द्र भयो, वरेक भयो, संकल्प भयो, महिला फेडरेसन, एनजिओ फेडरेसन भयो, आदि सबैले चाहिँ खबरदारी पनि गरिरहनु भएको छ। एकातिर खबरदारी पनि गरिरहनु भएको छ, अर्कोतिर उहाँहरूको आफ्नो राजनीतिक संलग्नता पनि रहेको छ। त्यो राजनीतिक संलग्नतालाई एक ठाउँमा थाँची राखेर सामूहिक खबरदारी गर्ने कुराहरू जुन छ त्यसले केही न केही रूपमा चाहिँ प्रभाव पार्छ र अहिले नै पनि राजनीतिक दलहरूलाई प्रभाव पर्यो जस्तो पनि मलाई लाग्छ। र हाम्रो भूमिका त्यो पर्यवेक्षकहरूको, पत्रकारहरूको कति ठाउँमा चाहिँ धाँधलीहरू भइरहेको छ, बालबालिकाहरूको प्रयोगहरू भइरहेको छ, अथवा कहाँनिर चाहिँ के कस्तो अलिकति धेरै चाहिँ इन्फ्लुएन्स गरिरहेको छ अथवा कति गलत प्रयोगहरू भइरहेको छ भन्ने कुराहरू सबै तुरन्त सार्वजनिक गरेर चाहिँ उहाँहरूले पनि चाहिँ अन्य नागरिकहरूलाई यसमा सुशिक्षित गर्ने वातावरणहरू बनाइदिनुपर्छ भन्ने जस्तो लाग्छ। अहिले हामीले लैङ्गिक भन्दा भन्दै युवाहरूलाई पनि ध्यानमा दिनुपर्छ। हामीले अब महिला सँगसँगै युवाहरूको र समावेशी नेतृत्वहरू जहाँ जहाँ छ त्यो पार्टीभन्दा माथि उठेर उहाँहरूले गर्नुभएको राम्रो कुराहरूलाई चाहिँ प्रचार प्रसारहरू गर्नुपर्छ र स्वतन्त्र उम्मेदवारहरू जुन उठ्नु भएको छ उहाँहरूको चाहिँ मोरल डाउनहरू गर्ने गरी चाहिँ प्रचार प्रसारहरू गरिनुहुन्न भन्ने पनि जस्तो मलाई लाग्छ।
हजुर, अवश्य पनि। अन्तमा स्थानीय तहमा महिला नेतृत्व यो कुरालाई आत्मसात गर्दै हाम्रा दिदी बहिनी आमाहरूलाई दिनुपर्ने सन्देश के हो जस्तो लाग्छ?
दिदी बहिनीहरू, तपाईँहरू नेतृत्वको लागि आह्वान गर्नुहोस्, तपाईँहरू बोल्नुहोस्। र नेतृत्व भनेको उम्मेदवारी पाउनु र जित्नु मात्रै होइन, नेतृत्व भनेको चाहिँ डायसमा बस्नु मात्र होइन, नेतृत्व भनेको एटिच्युड हो। तपाईँ तुरन्त लागि परिरहनु हो, तपाईँ चाहिँ पदमा बसेर भन्दा पदमा नबसेर पनि नेतृत्वहरू गर्न सक्नुहुन्छ। सकेसम्म पदमा बस्छु, म भिड्छु, म सक्छु भन्नु तपाईँको पछाडि नेपाल छ, तपाईँको पछाडि संविधान छ। र नजिकैको खण्डमा पनि तपाईँको हौसला तल जानु हुँदैन, किनभने चाहिँ नेतृत्व भनेको पद मात्रै होइन, पोजिसन मात्रै होइन, यो चाहिँ तपाईँको चाहिँ एटिच्युड हो, त्यो व्यवहार हो। त्यस कारण तपाईँहरूले जुन अहिले एउटा ठुलो रूपमा चाहिँ नेतृत्वमा महिलाहरू अगाडि देखिरहनु भएको छ र तपाईँहरू सामूहिक नेतृत्वको चाहिँ मुद्दा उडाएर बस्नु, एउटै जातको मात्रै नेतृत्व जतिसुकै राम्रो होस् त्यो हामीलाई मान्य हुँदैन। 75% ब्राह्मणको मात्रै जुन नियुक्ति भयो त्यो हामीलाई मान्य हुँदैन भनेपछि चाहिँ मुस्लिम महिलाको, अपाङ्गता भएको महिलाको, ओजेलमा परेको जनजाति महिलाको नेतृत्वको लागि पनि तपाईँहरू लिएर सामूहिक नेतृत्वको आह्वान गर्नुहोस्, अगाडि बढ्नुहोस्। तपाईँलाई सम्पूर्ण मुलुकले चाहिँ सल्युट गर्नेछ, नेता मान्नेछ। र अबको यो चुनाव चाहिँ स्थानीय सरकारमा चलाउन सक्न योग्य छन् मेरा हात, तपाईँहरू के दिनुहुन्छ मेरो साथ भनेर खुला रूपमा नलजाइकन चाहिँ भोट माग्नु चाहिँ, आजसम्म तपाईँहरू आफ्नो राजनीतिक दलभित्र पनि तपाईँहरू चाहिँ लड्नुहोस्, अनुरोध गर्नुहोस्, पार्टनरसिप गर्नुहोस्, त्यही म चाहिँ उहाँहरूलाई चाहिँ हौसला दिन चाहन्छु, शुभेच्छा प्रकट गर्न चाहन्छु, शुभकामना भन्न चाहन्छु।
अवश्य पनि, स्थानीय चुनाव हाम्रो अगाडि छ, यो तयारी चलिरहँदाखेरि समानुपातिक समावेशी महिला सहभागितासँगै स्थानीय तहमा महिला नेतृत्व विषयमा केन्द्रित रहेर जुन विचार हामीमाझ हाम्रो श्रोतामाझ राखिदिनु भयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। रेडियो नेपाल परिवारकै तर्फबाट
रेडियो नेपालले चाहिँ यस्तो समसामयिक आवश्यक कुराहरू गरेर जो निरन्तर रूपमा गरिरहनु भएको छ चन्द्रजी, तपाईँको कार्यक्रम र समस्त रेडियो नेपाललाई पनि चाहिँ लैङ्गिक उत्तरदायी सूचना प्रसारण गर्नुभएकोमा, महिलाहरूलाई हौसला दिनुभएकोमा चाहिँ आभार प्रकट गर्न चाहन्छु, म पनि धन्यवाद गर्न चाहन्छु।
स्थानीय तहको चुनाव हाम्रो अगाडि छ, तयारी चलिरहेको छ। यसै प्रसंगमा हामीले समानुपातिक समावेशी महिला सहभागितासँगै स्थानीय तहमा महिला नेतृत्व विषयमा केन्द्रित रहेर आज कुराकानी गर्यौं। सामाजिक न्याय र विकासको क्षेत्रमा स्वतन्त्र रूपमा लेखक र अधिकारकर्मीको रूपमा क्रियाशील सशक्त महिला अभियन्ता साथै हाल अन्तरपुस्ता महिलावादी मंचको संयोजक सरु जोशी श्रेष्ठसँग स्थानीय तहको निर्वाचनमा महिलाहरूको अर्थपूर्ण सहभागितासँगै समानुपातिक समावेशी महिला सहभागिताले सफलता हासिल गरोस् यही शुभकामनासँगै कार्यक्रम आजका नारीको अर्को श्रृंखलामा फेरि पनि हामी चुनावसँगै अन्तर सम्बन्धित विषयवस्तु लिएर यहाँहरूमा आज उपस्थित हुने नै छौं। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी सुलोचना बज्राचार्यसँगै म चन्दा विष्ट पनि विदा माग्छु। नमस्ते, शुभ दिन।